जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? आजको शीर्षक यही छ, जीवनमा बुद्धिमानी निर्णयहरू हामी गर्न चाहन्छौँ, हामी मूर्ख निर्णयहरू गर्न चाहँदैनौँ। त्यस्ता निर्णयहरू जुन चाहिँ पछि गएर हामीले चाहिँ पछुताउनु पर्ने, त्यस्तो निर्णय हामी किन गर्ने र हामी चाहिँ बुद्धिमानी निर्णयहरू गर्न चाहन्छौँ। अनि हितोपदेश 3:5-6 तपाईँहरूले कण्ठ गर्नुहोला। आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समझमाथि भर नपर, आफ्ना सबै मार्गहरूमा उहाँलाई मान र उहाँले तिम्रा बाटहरू सिधा तुल्याउनुहुनेछ। परमेश्वरको इच्छा नखोजिकन गलत निर्णयहरू गर्न पुगिन्छ, अनि परमेश्वरको इच्छा नखोजिकन गलत निर्णयहरू जब गर्न पुगिन्छ हाम्रो जीवन चाहिँ भताभुङ्ग हुन्छ। अनि धेरैलाई यस्तो भएको छ, उनीहरूले परमेश्वरको इच्छा खोजेनन् अनि उनीहरूले जुन निर्णयहरू गरे त्यो निर्णयहरू गलत निर्णयहरू भए र उनीहरू विश्वासी भएर पनि उनीहरूले आफ्नो इसाई जीवनलाई चाहिँ भताभुङ्ग पारेको छ। कस्ता कस्ता खालको निर्णयहरूको उदाहरण दिन सकिन्छ? जस्तो कि गलत खालको पेसा अपनाएर अथवा गलत मित्रता गाँसेर गलत खालको साथीहरू बनाएर चाहिँ कति विश्वासीहरूले आफ्नो इसाई जीवनलाई भताभुङ्ग पारेको छन्। अझ गलत जीवन साथी रोजेर गलत विवाह गरेर कति इसाईहरूले आफ्नो जीवनलाई भताभुङ्ग पारेका छन्। अथवा शिक्षा हासिल हामीले गर्नु छ, हामी जवान छौँ अनि कतिले त्यो हामी प्रयास गर्दैछौँ, तर शिक्षा हासिल गर्दाका गल्तीहरू पनि ले हाम्रो इसाई जीवनलाई चाहिँ भताभुङ्ग पार्न सक्छ। अथवा बसाई सर्दाखेरि कहिलेकाहीँ हामीले बसाई सर्नु पर्ने खालको हामीलाई सोचाइ होला, अनि बसाई सर्दा अथवा कुनै ठाउँमा नयाँ ठाउँमा आफू सर्दाखेरिका गल्तीहरूले पनि कतिले आफ्नो इसाई जीवनलाई चाहिँ भताभुङ्ग पारेको छ। त्यसैले हामीलाई चाहिँ कसरी जीवनमा बुद्धिमानी निर्णय गर्ने त यो ज्यादै महत्त्वपूर्ण प्रश्न हो। र आज चाहिँ परमेश्वरको इच्छामा बुद्धिमानी निर्णयहरू गर्नलाई केही मुख्य मुख्य आधारभूत बाइबलीय सिद्धान्तहरू चाहिँ हामी हेर्नेछौँ, अनि अहिलेलाई चाहिँ मुख्य चारवटा हामी हेर्नेछौँ महत्त्वपूर्ण बाइबलीय सिद्धान्तहरू। अनि सबभन्दा पहिला चाहिँ हो, आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्। यो चाहिँ पहिलो नम्बर एक सिद्धान्त हो। हामीले जीवनमा ठिक निर्णय गर्नलाई चाहिँ बुद्धिमानी निर्णय गर्ने हो भने चाहिँ हामीले आफ्नो समझमा भरोसा गर्नु हुँदैन, तर प्रभुमा भरोसा गर्नुपर्छ। हितोपदेश 3:5 यही कुरा भन्छ, आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समझमाथि भरोसा नराख। आफ्नै समझमाथि भरोसा राख्ने काम को बारेमा चाहिँ बाइबलमा ठाउँ ठाउँमा बताएको छ। आफ्नै समझमा भरोसा राख्नु कस्तो काम हो? हितोपदेश 28:26 हेर्नुहोस् त, हितोपदेश 28:26 र बहिनीहरूमध्ये एकजनाले पढिदिनुहोस् त। त्यसैले यहाँ भनेको छ, जसले आफ्नै हृदयमाथि भरोसा राख्छ त्यो कस्तो हो रे? मूर्ख। परमेश्वरको वचनले भनेको किन होला आफ्नै हृदयमा भरोसा राख्नु चाहिँ मूर्ख किन भइन्छ? केही विचार छ? आफ्नै हृदयमाथि भरोसा राख्नु मूर्ख हो भनेर किन बाइबलले यस्तो कडासाथ भनेको? किनभने यर्मिया 17:9 के भनेको छ, मानिसको हृदय सबै कुरा भन्दा कस्तो हुन्छ? छली हुन्छ। ल पल्टाउनुहोस् त, यर्मिया 17:9, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ। र त्यसलाई निको पार्न सकिँदैन अथवा त्यो एकदम दुष्ट छ भन्दैछ भनेपछि आफ्नै हृदयमा भरोसा गर्न चाहिँ मूर्ख नै हो आफ्नै समाजमा भरोसा गर्ने एउटा विश्वासीको सोचाइ राखौँ ऊ त विश्वासी हो नि तपाईँले भन्नु होला ऊ त एउटा नयाँ मानिस भइसक्यो उसले नयाँ हृदय पाइसक्यो अनि भइहाल्छ नि आफ्नै हृदयमा भरोसा गर्ने होइन तर किनभने एउटा विश्वासीसँग चाहिँ उसको पुरानो स्वभाव जस्ताको तस्तै छ अनि हामी नयाँमा हिँड्न सिक्दैछौँ अनि कैयौँ पटक हामी चाहिँ पुरानै स्वभावमा हिँडिरहेका हुन्छौँ थाहा पनि हुँदैन अनि हामी त सिक्नुपर्छ यो अनि आफ्नै सोचाइ आफ्नै विचारमा आफूलाई मनमा लागेको कुरा भरोसा गरियो भने चाहिँ हितोपदेश 28:26 भने जस्तो हामी चाहिँ मूर्ख हुन्छौँ त्यसैले आफ्नै समाजमा भरोसा गर्नेले गलत निर्णयहरू गर्नेछ किनकि उसँग पाप स्वभाव छ अब हितोपदेश 3 जाउँ त त्यसो के गर्ने त यहाँ लेखिएको छ के गर्ने को अब 6 हामीलाई बताएको छ यसो गर्ने यहाँ भनेछ आफ्ना सबै मार्गहरूमा उहाँलाई मान आफ्ना कतिवटा मार्गहरूमा उहाँलाई मान रे सबै यो भनेको के हो प्रभुलाई आफ्नो सबै मार्गमा कसरी मान्ने मुख्य दुईटा तरिका छन् एउटा चाहिँ प्रार्थनाद्वारा हो प्रभुको अगुवाई चाहिँ हामीले खोजी गर्नुपर्छ कि हामीले यो कहिले नसोच्छौँ कि अब परमेश्वरलाई थाहा छ नि मलाई अगुवाई चाहिएको छ गरिहाल्नुहुन्छ होला नि उहाँले त्यसरी चाहिँ अगुवाई पाइँदैन परमेश्वरले चाहिँ हामी आफैले नै परमेश्वरसँग यो खोजेको चाहनुहुन्छ नखोजिकन हामीले पाउँदैनौँ हामीले चाहिँ त्यतिकै मानिलिनुहुन्न कि ठिक भइहाल्छ नि एक दिन म विश्वासी भएँ अब होइन भइहाल्छ नि एक दिन होइन है हामीले खोजी गर्नुपर्छ प्रार्थनाद्वारा हामी एकदम गम्भीर साथ हामी चाहिँ परमेश्वर मलाई डोर्याउनुहोस् नत्र म बिराउँछु बाटो भनेर चाहिँ उहाँसँग प्रार्थनाद्वारा अगुवाई माग्नुपर्छ मलाई बुद्धि दिनुहोस् म यो काम तपाईँको इच्छा होइन भने म गर्न चाहदिनँ तपाईँको सिद्ध इच्छा के छ पावलले प्रार्थना गरे उसले मुक्ति पाएकै दिनमा प्रेरित 9 प्रभु म के गरौँ तपाईँ के चाहनुहुन्छ अनि बस्न हरेक कुरामा प्रार्थना गर्न हामीलाई त आज्ञा नै दिएको छ हरेक कुरामा प्रार्थना गर्न पर्खन उहाँको इच्छा खोज्न हामीलाई आज्ञा नै छ त्यसैले यदि त्यसो गरिएन भने चाहिँ हाम्रो निर्णयहरू चाहिँ मूर्ख हुन जान्छ एउटा चाहिँ त्यो प्रार्थनाद्वारा उहाँलाई आफ्ना सबै मार्गहरूमा उहाँलाई हामी सम्झन्छौँ अथवा मान्दछौँ दोस्रो चाहिँ वचनको सल्लाह लिएर कसरी आफ्नो सबै मार्गहरूमा उहाँलाई मान्ने उहाँको वचनको सल्लाह लिएर किनभने वचनमा चाहिँ परमेश्वरको मन छ भनेको छ एकचोटि 1 Corinthians 2:16 हेर्नुहोस् त बाइबल चाहिँ ख्रिस्टको मन हो भनेको छ परमेश्वरको मन हामी जान्न चाहन्छौँ कुनै विषयमा बाइबलमा हामीलाई बताएको छ 1 Corinthians 2:16 लेखिएको छ दाजुभाइहरूमा भाइहरूले एकजनाले पढिदिनुहोस् त हो हामी विश्वासीहरू चाहिँ ख्रिस्टको मन छ भने चाहिँ योभन्दा अगाडि हेर्नुभयो भने यो चाहिँ बाइबलको कुरा गरिरहेको पवित्र आत्माले परमेश्वरको मन बाइबलमा प्रकट गर्नुभएको छ हामीसँग परमेश्वर मन दोस्रो कुरा बाइबलबाट चाहिँ परमेश्वरको इच्छा जान्न सकिन्छ भजन सङ्ग्रह 119:105 ल अर्को बहिनीले पढिदिनुहोस् त है तपाईँको वचनले चाहिँ हामीलाई चाहिँ परमेश्वरको इच्छा जान्न सक्छ मेरो पाव कसरी कहाँ हिँड्नुपर्ने हो मेरो बाटो कुन रोज्नुपर्ने हो अनि परमेश्वरको वचनद्वारा चाहिँ हाम्रो विश्वास पनि बढ्छ है वचन पढिरह्यो भने तपाईँको विश्वास बढाउन के गर्नुपर्छ बाइबल पढ्नुपर्छ कहाँ लेखेको छ त्यो? रोमी 10:17 होइन त, यो त कन्ठ होला। यसकारण विश्वास सुनाईद्वारा आउँछ र सुनाई चाहिँ परमेश्वरको वचनद्वारा। तपाईँको विश्वास बलियो छ भने मैले के भन्न सक्नुहुन्छ भने तपाईँ चाहिँ बाइबल पढ्ने मान्छे हो। तपाईँको विश्वास कमजोर छ भने चाहिँ तपाईँ बाइबलमा त्यति ध्यान नदिने व्यक्ति हुनुपर्छ। त्यसैले के गर्ने? अब हामीले के गर्नुपर्छ भने दिनहुँ बाइबल चाहिँ एउटा प्रभावकारी ढङ्गले पढ्नुपर्छ। प्रभावकारी दैनिक बाइबल अध्ययन गर्न चाहिँ सिक्नुपर्छ। अहिले हो सिक्ने तपाईँहरूले। मण्डलीमा वचनको प्रचार, वचनको शिक्षा दिइने भएकोले त्यहाँ चाहिँ विश्वासयोग्य रूपले चाहिँ हामी उपस्थित भइरहनुपर्छ र वचनको ज्ञानमा बढ्ने हरेक मौका चाहिँ हामीले चाहिँ लिइहाल्नुपर्छ। तब हामी चाहिँ उहाँको इच्छा जान्ने र हामीले बुद्धिमानी निर्णय गर्ने व्यक्तिहरू बन्छौँ। पहिलो चाहिँ यो हो, आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्, सबै मार्गमा उहाँलाई मान्नुहोस् प्रार्थनाद्वारा, वचनद्वारा। अब दोस्रो आधारभूत सिद्धान्त हेर्न लाग्छौँ है, हामी कसरी बुद्धिमानी निर्णयहरू गर्ने जीवनमा? दोस्रो चाहिँ के भने हामी ज्योतिमा हिँड्नुपर्छ। पहिलो योहन्ना 1 अध्यायमा पल्टाउँ त, पहिलो योहन्ना 1:5-10, बुद्धिमानी निर्णयहरू गर्नलाई चाहिँ हामी ज्योतिमा हिँडिरहेको हुनुपर्छ। पहिलो योहन्ना 1:5-10 म पढ्छु है। अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन। उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौँ, तर अन्धकारमा हिँड्छ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। अन्धकारमा हिँड्नु भनेको पापमा हिँड्नु भनेको हो। पापमा हिँड्नु भनेको चाहिँ, अन्धकारमा हिँड्नु भनेको चाहिँ हाम्रो आत्मिक जीवनलाई र हाम्रो ठिक तरिकाले सोच्ने हाम्रो शक्तिलाई चाहिँ एकदम बाधा दिन्छ यसले। पहिलो पत्रुस 2:11 एकचोटि हेर्नुहोस् त, पहिलो पत्रुस 2:11, अन्धकारमा हिँड्ने कामले चाहिँ हाम्रो सोचाइलाई बिगार्छ, हाम्रो आत्मिक जीवनलाई चाहिँ ह्रास गराउँछ। पहिलो पत्रुस 2:11 ल, भाइहरूमध्ये एकजनाले पढिदिनुहोस् त।
परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु, प्राणको विरुद्धमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस्छ।
विश्वासीहरू चाहिँ यस संसारमा परदेशी हुन्, हाम्रो घर होइन, हामी यात्रीहरू हौ। अनि परदेशमा चाहिँ जहिले पनि एकदम होसियार हुनुपर्छ है। अनि हामी परदेशमा छौँ, स्वर्ग हाम्रो घर हो। अनि यहाँ हाम्रो घर नभएकोले हामीलाई हाम्रो विरुद्धमा युद्ध गर्ने कुराहरू छन्। यहाँ कसरी बयान गरेछ तिनलाई? प्राणको विरोधमा, भनेपछि हाम्रो यहाँभित्र हृदयको प्राणको आत्माको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरू छन्। त्यो शारीरिक अभिलाषाहरूबाट चाहिँ टाढो बस्छ भने छ। अब अलिअलि अन्धकारतिर गयो भने होइन, त्यसले त हामीलाई त हामीलाई हानि पुर्याउँछ। त्यो विरोधमा छ हाम्रो, हाम्रो साथी होइन। एउटा व्यक्ति चाहिँ जो चाहिँ यसरी जसरी चाहिँ उज्यालोमा हिँडिरहनु सट्टामा चाहिँ अँध्यारोमा हिँड्न थालेको छ, विश्वासमा कमजोर भएको छ, आत्मिक रोगी भएको छ नि, त्यस्तो व्यक्ति चाहिँ कस्ता कुराहरूले भरिएको हुन्छ? ऊ चाहिँ आफ्नै कुराहरूले भरिन थाल्छ, आफ्नै कुराहरूले है। अनि त्यो खतरा हो। हेर्नुहोस् त, हितोपदेश 14:14, अब पहिला त त्यस्तो थियो, प्रभुलाई चिन्न अगाडि म आफ्नै कुराहरूले भरिएको थिएँ, त्योभन्दा अरू त केही पनि थाहा थिएन। तर अब त मैले रोज्न पाएको छु, म चाहिँ परमेश्वरका इच्छाले उहाँको ज्ञानले भरिने मौका छ, त्यहाँ सुरक्षा छ, ज्योति छ है। तर हेर्नुहोस् त, हितोपदेश 14:14, बहिनीहरूमध्ये एकजनाले पढ्नुहोस् त। यहाँ कस्तो हृदय भएको मानिस भनेर बयान गरेछ, पछि हट्ने रे, यो के कुरा गरेको? यो चाहिँ एउटा व्यक्ति जो चाहिँ उसले ज्योति पाएको थियो, सत्य पाएको थियो, अनि ऊ अगाडि बढ्न सक्थ्यो, तर ऊ चाहिँ पछि हटिरहेछ, ऊ चाहिँ आत्मिक जीवनमा चाहिँ ऊ अँध्यारोतिर गइरहेछ, त्यसो कुरा गरेको। त्यसैले यहाँ भनेको छ, पछि हट्ने हृदय भएको मानिसले आफ्नै चाल अरूको फल भोग्नेछ। किनभने पछि हट्ने मान्छे चाहिँ आफ्नै चालहरूले भरिएको हुन्छ, आफ्नै विचार, आफ्नै सोचाइ, आफ्नै अभिलाषा, होइन, अनि त्यसको तितो फल चाहिँ उसले भोग्नै पर्ने हुन्छ। अब केही अर्थीहरू यहाँ हामीले चाहिँ प्रभुसँग ज्योतिमा हिँड्न, उहाँसँग प्रार्थना नजिकमा रहिरहने खालको संगतिमा हिँड्न आवश्यक छ, तर त्यस्तो खालको जीवनलाई रोक्ने कुराहरू अथवा प्रार्थनालाई रोक्ने कुराहरू त्यहाँ छन् है। अनि कस्तो भने अब प्रभुसँग नै हाम्रो नजिकको सम्बन्ध चाहिँ अब टाढिन थाल्यो भने, अब यदि हामी चाहिँ अब ती बाइबल पढ्न हाम्रो रुचि नै हुन छोड्यो, संगति रुचि छोड्यो, भजन गाउन रुचि छोड्यो, यो आत्मिक रोगको लक्षणहरू हेर्नु, त्यस्तो बेलामा अब तपाईँले एउटा निर्णय गर्नु पर्यो, ठुलै निर्णय, निर्णय पनि गर्नुभयो भने चाहिँ कस्तो निर्णय गर्नुहुन्छ होला? हितोपदेश 14:14 त भन्छ, पछि हट्ने हृदय भएको मानिसले आफ्नै चालहरूको फल भोग्नेछ, भनेपछि उसको आफ्नै निर्णय गर्नेछ, गलत निर्णय गर्नेछ, मूर्ख निर्णय गर्नेछ, असल निर्णय हुँदैन। अब कस्ता कस्ता कुराहरू छन् त हामीलाई प्रार्थनालाई रोक्ने, हाम्रो आत्मिक जीवनलाई चाहिँ यस्तो पछि हट्ने प्रार्थना रोक्ने खालको कुराहरू, यसो जाँच्नुहोस् आफूलाई। जस्तो कि हामीलाई बुवा आमाको भनेको मान्न मन लाग्दैन, अब बाबु आमाको अनाज्ञाकारी भइरहेछौँ, अब त्यस्तो अवस्थामा हामीले प्रार्थना गर्न सक्दैनौँ, स्वीकार गर्नुपर्छ। स्वीकार गर्यो भने त हामी फेरि ज्योतिमा आएर फेरि जान सक्छौँ, तर हामी अटेरी भइरहेछौँ भने त हामी हाम्रो आत्मिक जीवन अब तलतिर जान थाल्छ। अधिकारीप्रति हामीभन्दा ठुला जसको मुनि हामी रहनुपर्ने, घरमा, स्कुलमा, मण्डलीमा इत्यादि, होइन, अधिकारीप्रति हामी हठी भयो भने, जिद्दी गर्यो भने, तितो भयो भने, जसको अधीनमा हामी पनि उनीहरूप्रति हामी चाहिँ कठोर भयो भने, त्यसले पनि हाम्रो प्रार्थनाको जीवनलाई चाहिँ असर पार्छ। अथवा हामी चाहिँ कुरोटे बानी छोडेनौँ भने, अर्काको कुरा गरिरहने, त्यसले हाम्रो प्रार्थनाको जीवन रोक्छ। झुट बोल्ने, चोर्ने, संसारका खराब कुराहरूलाई हामीले प्रेम गर्यौँ, त्यसले त हामीलाई एकदमै आत्मिक जीवनमा हानि पुर्याउँछ। अनि त्यो त्यस्तो व्यक्ति जो त्यसो गरिरहेछ नि, ऊ ज्योतिमा आउनु सट्टामा, त्यो चाहिँ आत्मिक रूपमा पछि हटेको मानिस छ। अनि त्यस्तो बेलामा कुनै एउटा निर्णय उसले गर्छ भने है, बर्बादीको सूत्र हो त्यो चाहिँ, उसले बर्बादी ल्याउँछ। अनि त्यसैले प्रभुबाट टाढा हुनु हुँदैन है, त्यसैले भन्छ निरन्तर प्रार्थना गर, सधैँ प्रभुको नजिक रह। अनि अब विश्वासीहरूलाई भनिरहेको होइन तपाईँहरूमध्ये, अनि प्रभुबाट टाढा हुँदा चाहिँ निर्णय गर्यो भने विवाहको सम्बन्धमा, कामको विषयमा, पढाइको विषयमा, होइन, मित्रताको बारेमा, त्यस्तो बेला गरेको निर्णय चाहिँ पछि पछुतो मात्र गर्नुपर्ने हुन्छ। त्यसैले एकदम होसियार हुनुहोस् प्रिय भाइ बहिनीहरू है, ज्योतिमा हिँड्नुहोस्। अनि ज्योतिमा गरेको निर्णयहरू चाहिँ पछुताउनु पर्दैन, अन्धकारमा गरेको निर्णयहरूले पछुतोमा पार्छ। नम्बर दुईवटा हेऱ्यौँ है, अहिलेसम्म हामी बुद्धिमानी निर्णय गर्नलाई चाहिँ अहिलेसम्म दुईवटा हेऱ्यौँ। पहिलो चाहिँ के थियो, आफैमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्, सबै कुरामा उहाँलाई मान्नुहोस्, होइन, प्रार्थनाद्वारा, वचनद्वारा। नम्बर दुई चाहिँ ज्योतिमा हेर्नुहोस् है, अनि निर्णयहरू चाहिँ सुरक्षित हुन्छ। नम्बर तिन चाहिँ भजन सङ्ग्रह 37:4 हेर्न लागेको छ, चारवटा छ भनेको थिएँ, अब नम्बर तिनमा भजन सङ्ग्रह 37:4। बुद्धिमानी निर्णयहरू कसरी गर्ने जीवनमा, त्यत्तिकै आउँदैन प्रियहरू, आउँदैन त्यत्तिकै, कतिले त्यही भन्थान्छन् जस्तो छ है। अब विश्वासी भयो भने उहाँले मलाई डोर्याइहाल्नुहुन्छ नि, अब होइन होइन, प्रभुले त 40 दिनसम्म केही नखाइकन प्रार्थना धरी गर्नुभयो, प्रभु यीशु आफै, मोशा त्यस्तै छ, एलिया, दानियल, दाउद, यिनीहरू सबैलाई हेर्नुहोस्, उनीहरू परमेश्वरको इच्छा खोज्नलाई चाहिँ एकदम प्रार्थनामा अनि परमेश्वर इच्छा खोज्दै वचनमा ध्यान दिन्थे, त्यो उनीहरू उपाय नै छ। अब तेस्रो कुरा चाहिँ के भने, प्रभुमा एकदम खुसी हुनुहोस्, त्यो जान्नै पर्छ, प्रभुमा सधैँ आनन्दित हुन, मग्न हुन, यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। जुन बेला तपाईँ प्रभुमा खुसी हुनुहुन्न नि, तपाईँ आफूलाई सोच्नुहोस् म रोगी भएको छु, त्यो मिलाइहाल्नुपर्छ भन्ने भने दिनको सुरुवातमा नै तपाईँको पहिलो जिम्मेवारी के हो भने प्रभुमा आनन्द गर्न चाहिँ तपाईँले थाल्नुपर्छ, दिन नै त्यसरी सुरु हुनुपर्छ। तपाईँ बिहान उठ्दाखेरि चाहिँ हिजोको समस्याहरू सम्झिरहनु भएको छ, अनि अब वचनभन्दा पनि तपाईँको त्यो समस्या फिक्रीलाई लिइरहनु भएको छ भने अब दिनभरि तपाईँ त्यस्तै हुन्छ है। अनि अब खुसी हुनु पनि सांसारिक उपाय खोज्न थाल्नुहुन्छ बिस्तारै बिस्तारै त है, एकदम खतरा है। त्यसैले भजन सङ्ग्रह 37:4 लेखेको छ, अनि परम प्रभुमा मग्न हो र उहाँले तिम्रा हृदयका चाहनाहरू पूरा गरिदिनुहुनेछ। परम प्रभुमा मग्न हुनुहोस् र उहाँले तपाईँको हृदयको चाहनाहरू पूरा गरिदिनुहुनेछ। जर्ज मिलर भन्ने एकजना विश्वासी थियो, 150 वर्ष अगाडि जति होला कि 200 वर्ष अगाडि जर्मनीमा, अनि उसको जवान अवस्था चाहिँ एकदमै उसले चाहिँ नराम्रो कामहरू गरेको थियो। बुवालाई उसले चिठी लेख्थ्यो, ऊ पढिरहेको ठाउँबाट, बुवा मेरो पैसा चोरी भयो, कृपया मलाई चाहिँ यति पैसा पठाइदिनुहोस्। बुवा एकदम धनी थियो, पत्याउँथ्यो अनि छोरालाई पैसा पठाइदिन्थ्यो, तर ऊ गएर रक्सी खान्थ्यो है, अनि जुवा खेलेर खत्तम गर्थ्यो, साथीहरू बोलाउँथ्यो, अनि फेरि लेख्थ्यो, बुवा एकदम दुःख परेछ मलाई, कृपया मलाई फेरि अर्को पट पैसा पठाइदिनु होला, अनि बुवाले फेरि पैसा पठा। यसरी त कति उसले झुट बोलेर अनेक गर्यो है। अनि एक रात चाहिँ एकदमै रक्सी खाएर धर्मराधे कुन गल्लीमा चाहिँ कहाँ पुगेर त्यस्तो अवस्थामा पुगेको व्यक्ति एक दिन चाहिँ विश्वासीहरू 7-8 जना 8-10 जना चाहिँ एक ठाउँमा चाहिँ प्रार्थना गर्न भेला हुँदो रहेछ साँझ साँझ। अनि एकजनाले चाहिँ उसलाई त्यहाँ जाउन भन्यो, अनि ऊ त्यहाँ पस्दाखेरि उसलाई छक्क लाग्यो, त्यहाँ चाहिँ घुँडा टेकेर प्रार्थना गरिरहेको थियो। अनि त्यसपछि चाहिँ वचनबाट एउटा भाग पढ्थ्यो, अनि त्यसपछि त्यहाँ प्रचार गर्ने कोही रहेनछ, तर अरूले गरेको प्रचार जुन छापिएको थियो त्यो छापिएको प्रचारलाई चाहिँ बिस्तारै पढ्यो। त्यही रात है जर्ज मिलरको जीवनमा चाहिँ प्रभुले काम गर्नुभयो उहाँको वचनद्वारा, ऊ बदल्यो मान्छे नै है, अनि नयाँ सृष्टि भएर त्यसपछि जिउन थाल्यो, अनि ऊ लामो समयसम्म प्रभुको सेवा गर्यो। उसले चाहिँ आफ्नो देशमा त्यस्तै घरबाट होइन घरविहीन भएका बुवामा विहीन भएका टुरा टुरीहरूको चाहिँ उसले चाहिँ एउटा घर खोल्यो, तर एक पैसा उसले मागेन कहिले पनि, खालि प्रार्थना गर्थ्यो, प्रभु यसको लागि सबै खाँचो चाहिँ तपाईँले नै पुर्याइदिनुहोस्। अनि वर्षौँसम्म कति वर्षसम्म है उसले प्रार्थनाद्वारा नै त्यो सब खर्चहरू उसलाई आउँथ्यो, कहाँ कहाँबाट आउँथ्यो उसले नचिनेको व्यक्तिहरूबाट, कहिलेकाहीँ लास्टमा पुग्छ भन्थ्यो, सयौँ बालबच्चाहरू छन् है, अनि अन्तिम पाथी भनौँ न को अन्तिम त्यो आँटा अथवा पिठो के थियो त्यसमा पुगिसक्थ्यो, तर उसले भन्थ्यो केही फिक्र नगर्ने है, प्रार्थना मात्र गर्ने, अनि उसको सहकर्मीहरूसँग प्रार्थना गर्न जान्थ्यो, अनि ठ्याक्क ढोकामा ढकढक आउँथ्यो, अनि कसबाट एउटा चिठी आएछ तपाईँलाई भन्थ्यो, अनि त्यहाँ पैसा हुन्थ्यो है। यसरी चाहिँ वर्षसम्म उसले के प्रमाणित गर्यो भने परमेश्वरले प्रार्थना सुन्नुहुन्छ, अनि उसले त्यही नै उद्देश्य बनाएको थियो, परमेश्वर तपाईँ साँच्चै जीवित हुनुहुन्छ भनेर मेरो जीवनबाट प्रमाण तपाईँले कुनै न कुनै तरिकाले दिनुहोस्, अनि उसलाई यो उपाय दिनुभयो। ठ्याक्कै यो उपाय हामीले सबले नकल गर्नुपर्छ भने होइन, तर उसले परमेश्वरको इच्छा खोज्यो, प्रभु मेरो जीवनमा चाहिँ तपाईँको सिद्ध इच्छा पुरा गर्नलाई जे तरिका तपाईँले अप्नाउनुहुन्छ गर्नुहोस्, अनि उसले यो गरे। तर उसले छ नि वर्षमा 4 पटक बाइबल पुरै पढ्थ्यो एक वर्षमा, अनि उसले प्रचार गर्नु पर्थ्यो, सिकाउनु पर्थ्यो, अनि गर्नु पर्थ्यो, तर हरेक बिहान जब उसले चाहिँ उठेर बाइबल पढ्थ्यो नि, उसले भन्थ्यो कि मेरो सबभन्दा पहिलो जिम्मेवारी चाहिँ म प्रभुमा चाहिँ खुसी हुनै पर्छ, प्रभुको मुक्तिको आनन्द चाहिँ मैले अनुभव गरिरहेको हुनुपर्छ, अनि त्यो उद्देश्यले बाइबल पढ्थ्यो, प्रभुलाई भेट्न, प्रभुलाई चिन्न। अनि यो पदले त्यही भनिरहेको हो, अनि परम प्रभुमा मग्न हो, यो आज्ञा हो, परम प्रभुमा खुसी हो, प्रभुमा सधैँ आनन्द गर। यदि हामी त्यो अवस्थामा छैनौँ भने हामीले निर्णय ठिक पनि गर्न सक्दैनौँ। परमेश्वरको इच्छा जान्ने उपाय हो यो। अनि यो भनेको के हो, परम प्रभु मग्न हो भनेको, यो भनेको चाहिँ हाम्रो हृदय, हाम्रो हृदयको सबै माया र प्रेम चाहिँ येशु ख्रीष्टमा केन्द्रित हुनुपर्छ। हामी के मन पराउँछौँ, हामीलाई सबभन्दा ठुलो के लाग्छ, यदि प्रभु येशु ख्रीष्ट त्यो ठाउँमा हुनुहुन्न भने हामी चाहिँ अन्य कुराहरूमा नै मग्न भइरहेका छौँ, हो कि होइन? है, प्रभु येशुमा मग्न हुनु चाहिँ यो क्रिस्चियन जीवन हो। वास्तवमा क्रिस्चियन जीवन भनेको चाहिँ केही आज्ञाहरू मान्ने अनि काम नराम्रो काम नगर्ने, कुनै राम्रो काम गर्ने, खालि त्यो त्यो नियममा पालन गर्छु भनेर मात्र जिउनु नै क्रिस्चियन जीवन होइन। यद्यपि एउटा क्रिस्चियनले कति काम गर्दैन, कति काम गर्छ, तर उसले चाहिँ त्यो नियमलाई हेरेर गर्दैन, उसले चाहिँ प्रभुलाई हेरेर गर्छ। प्रभुलाई यो मन पर्दैन, प्रभुलाई यो मनपर्छ। अनि यदि मैले प्रभुलाई मन नपर्ने काम गरेँ भने त म प्रभुमा खुसी हुन सक्दिनँ। त्यसैले क्रिस्चियन जीवन प्रभु येशु ख्रीष्टसितको प्रेमको सम्बन्धको कारण हो। त्यसैले प्रभु येशूलाई व्यक्तिगत रूपमा चिन्न खाँचो छ, तपाईँले चिन्नु भएको छैन भने खालि क्रिस्चियनको नियमहरू मलाई दिनुहोस् र म पनि गर्छु अनि म क्रिस्चियन हुन्छु, त्यसरी तपाईँ कहिले पनि विश्वासी बन्नुहुन्न, तपाईँ मुक्ति पाउनुहुन्न। त्यसरी प्रभु येशूलाई नै व्यक्तिगत रूपमा चाहिँ चिन्नुपर्छ, र व्यक्तिगत रूपमा चिनेपछि उहाँमा हामी मग्न हुन सक्छौँ, र त्यस्ता व्यक्तिहरूले नै प्रभुको इच्छा पनि जान्दछन्। किनभने यहाँ लेखेको छ, हेर्नुहोस् है, प्रभुमा मग्न हौ र उहाँले तिम्रा हृदयका चाहनाहरू पूरा गरिदिनुहुनेछ। जब हामी प्रभुमा मग्न छौँ, आनन्दित छौँ, हाम्रो हृदय ठिक अवस्थामा छ है, अनि जब हामी प्रभु हाम्रो हृदय ठिक अवस्थामा छ, हामीले प्रभुले हाम्रो हृदयमा ठिक चाहनाहरू राखिदिनु हुँदो रहेछ, उहाँको मार्गहरू भरिदिनु हुँदो रहेछ, नत्र भन्दा आफ्नै मार्गहरूले भरिएको हुन्छ, त्यसकै प्रतिफल खानुपर्ने हुन्छ, तर उहाँको इच्छाले हामी भरिन्छौँ, उहाँलाई मनपर्ने कुराहरूले हामी भरिन्छौँ, अनि तब त्यस्तै कुराहरू हामीले चाहना पनि गर्छौँ अनि त्यो पुरा पनि उहाँले गरिदिनु। तर एउटा विश्वासी जो चाहिँ आत्मिक रूपमा रोगी छ होइन, अनि उसको हृदयमा चाहिँ के हुन्छ, एउटा सांसारिक एउटा नामधारी क्रिस्चियन, सहजै परमेश्वरको भन्दा उल्टो इच्छाहरू उसको मनमा हुन्छन् अनि त्यो पुरा पनि भइरहेको हुँदैनन्, अनि ऊ चाहिँ निराश पनि हुन्छ। त्यसैले बुझ्नुहुन्छ किन क्रिस्चियनहरू निराश हुन्छ, किनभने यो उनीहरूले गरिरहेछ। तेस्रो नम्बर यो प्रभुमा मग्न हो। नम्बर चार, बुद्धिमानी निर्णय गर्नु भनेको चाहिँ वास्तवमा चाहिँ बाइबल अनुसार निर्णय गर्नु हो। त्यसैले यो चौथो बुद्धमा चाहिँ यसरी शीर्षक राख्न सकिन्छ, बाइबललाई नकाटिकन निर्णयहरू गर्नुहोस्। बाइबल परमेश्वरको वचनको आज्ञा विपरीत नहुने गरिकन निर्णय गर्नुहोस्। एक्चुली यसको लागि चाहिँ यहोन्ना आठ यो बुद्धलाई सम्झनलाई यहोन्ना आठले हामीलाई सहायता गर्छ। यहोन्ना आठको 31 र 32 हेर्नुहोस् त, योना आठको 31 र 32,
तब येशूले आफूलाई विश्वास गर्ने ती यहुदीहरूलाई भन्नुभयो, तिनीहरू मेरो वचनमा लागिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ, अनि तिमीहरूले सत्यलाई जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनेछ।
प्रभुले भन्नुभयो, तिमीहरू मेरो वचनमा के गरिरह्यौ भने लागिरह्यौ भनेपछि त त्यहाँ कहिले पनि हामी चाहिँ उहाँको वचनमा नलागिकन निर्णय गर्न पाउने कुनै पनि हामीलाई समय छैन। हरेक निर्णय हामी वचनमा लागिरहेर, हरेक मोड वचनमा लागिरहेर, त्यसैले बाइबलको आज्ञालाई उल्लङ्घन गर्दै गरिएको निर्णय चाहिँ परमेश्वरको इच्छा विपरीत हो। सबै त्यस्ता निर्णयहरू चाहिँ इच्छा विपरीत हुन्छ। अनि वास्तवमा हामी भन्छौँ विश्वासद्वारा हामी जिउनुपर्छ, हो, अनि विश्वासद्वारा जिउनु भनेको के हो, विश्वासद्वारा जिउनु भनेको वास्तवमा यही हो है, परमेश्वरलाई भरोसा गर्नु, उहाँको वचन मान्नु, होइन रोमी दसको सत्रमा अघि पनि विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा, त्यसरी विश्वास र परमेश्वरको वचन एकदमै नङ्ग्रो मासु जस्तै हो। विश्वासमा हिँडिरहेछु भने वचनमा हिँडिरहेको हुनुपर्छ, वचन वचन है। त्यसैले हाम्रो निर्णय चाहिँ अन्य तरिकाले गरिनु हुँदैन, भावना एउटा धेरैले निर्णय गर्ने तरिका चाहिँ त्यो, मलाई मलाई यस्तो लाग्यो, एकदम मलाई लागेछ यो म गर्छु भने भावना अनुसार। अनि अनि हुन त हामीले कुनै राम्रै कदम पनि चाल्ला, जस्तो कि अस्ति कि हिजो मैले कहिले कुरा गरेको थिएँ एकजना व्यक्तिसँग, उसले भन्थ्यो है मैले चाहिँ यस्तो दर्शन दिनुभयो मलाई प्रभुले, अनि त्यो दर्शन देखेपछि चाहिँ म चाहिँ सुसमाचार सुनाउन थालेँ। उसको मनमा के लाग्यो अब दर्शन भन्छ त्यसलाई, होइन क्रुस देखेर कहाँ होइन एकदम झलझल्ती नै क्रुस देखेँ, ओहो त्यसमा मैले चाहिँ प्रचार गर्नुपर्छ अरे। त्यो भयो भने त जुन बेला उसले त्यो क्रुस देख्दैन त्यो बेला प्रचार नगर्ने हुन्छ उ त है, उसलाई त जहिले पनि केही न केही यस्तो चाहिरहन्छ क्या, उसको मन भावनालाई चाहिँ एकदम बादलमा पुर्याउन होइन, वचन अनुसार, वचनमा त उहिले भनिसके नि हरेक प्राणीलाई सुसमाचार प्रचार गर है, जसलाई पनि सुनाउन हामीलाई जहिले पनि आज्ञा छ, हामी हो कमजोरी, हामी हो होइन आत्मालाई निभाउँछौँ हामी हो। त्यसैले वचन अनुसार हो, भावना अनुसार होइन, मलाई एकदम मन लाग्यो भने चाहिँ म गरौँला भन्ने होइन। अनि कतिचोटि त अब भावना अनुसार गलत निर्णयहरू पनि गरिन्छ, भावना एकदम राम्रो लाग्छ त्यसो गर्नु भनेर त्यो गलत निर्णय हुन्छ, अथवा मानवीय सोचाइ अनुसार हाम्रो आफ्नो सोचाइ र अरूहरूको सोचाइ होइन, हामीले होइन ओहो दसजनाले मलाई यो गर्नु राम्रो हुन्छ भनेर छ, अब कस्तो सोचाइ हो त्यो, मानवीय हो कि हामीले जाँच्नुपर्छ, बाइबली हो कि, परिस्थिति अनुसार पनि हामीले निर्णय गर्नु हुँदैन है, मेरो परिस्थिति वरिपरि हेरेर होइन त्यही अनुसार नै त्यसलाई नै आधार बनाउनुहुन्न है, मुख्य आधार त्यो होइन, तर बाइबल अनुसार निर्णय गर्नु नै विश्वासद्वारा जिउन हो, प्रभुमा भरोसा गर्नु। अनि होइन हामीले चाहिँ जुन चाहिँ कुराको लागि हामीलाई खाँचो परेको छ उहाँलाई हेर्ने, हामीलाई मौका खोजिरहेको छौँ प्रभुको सेवा गर्न उहाँलाई हेर्ने, ठिक अवसरहरू उहाँले दिनुहुन्छ। अब त्यसैले उदाहरणहरू हेरौँ न, त्यहाँ त कस्तो कस्तो हो त बाइबल अनुसार निर्णय गर्ने भनेको छ, केही व्यावहारिक हामीलाई चाहिने कुराहरू तिन चारवटा कुरा, एउटा चाहिँ के भने जस्तो कि वचनले भन्छ खराबको सङ्गति गर्नु हुँदैन होइन, त्यसैले विश्वासद्वारा जिउनु भनेको चाहिँ खराबबाट अलग हुनु, कस्तो कस्तो कुरा, पहिलो कोरिन्थी 15:33 हामी बुद्धिमानी निर्णय गर्न चाहन्छौँ, त्यसो भए बाइबलको यो सिद्धान्तहरूलाई हामीले काट्नु हुँदैन, जस्तो कि 15:33 लेखेको छ धोका नखाऊ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्, त्यसबाट अलग रहनुपर्छ। कति ठाउँ भनेछ संसारसित, यो त तपाईँलाई कन्टै छ, संसारसित के नहो एक नासे नहो, त्यही भनेको हो खराब सङ्गतले बिगार्छ। अनि दोस्रो कोन्ती 6:14-18 त पनि थाहा छ, पढ्न राम्रो होला है, अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो, अनि त्यसलाई चाहिँ अब अनुवाद यसरी गर्दा अझै राम्रो हुन्छ होला, अविश्वासीहरूसँग बेमेल जोडी नबन गोरु र गधालाई एउटै जुवामा नार्न बुद्धिमानी होइन। Ephesians 5:11 अनि अन्धकारका निष्फल कामहरूसँग संगति नगर, त्यसैले विश्वासद्वारा जिउनु भनेको चाहिँ खराब यस्ता कुराहरू मूर्ति पूजा यस्तो सङ्गतबाट अलग हुनुपर्छ, ती परमेश्वरको इच्छा होइन। अब केही उदाहरणहरू दिउँ, जस्तो कि हामीलाई निमन्त्रणा आयो अरे है कुनै साथीले, आज हामी चाहिँ एकदम मजाको एउटा पार्टी गर्न लागिरहेछौँ, आउनुहोस् न, आऊ साथी आऊ, हामी चाहिँ त्यहाँ एकदम मौज हुनेछ, खानपिन मौज हुनेछ, नाचगान मौज हुनेछ होइन, अनि सङ्गीत एकदम मौज हुनेछ भनेर बोलायो, सांसारिक मौज मजाको पार्टीमा बोलायो भने के गर्ने, विश्वासी हुनुहुन्छ भने यहाँ त थुप्रो पदहरू पढिसक्यौँ, सङ्गत नगर भनेछ। त्यसैले त्यस्तो काम जहाँ त्यस्तो खालको कुनै काम पनि हामीमा जानु हुँदैन. काम भनेको चाहिँ अब हाम्रो कमाइको लागि एउटा काम त गर्नु पर्यो होइन. तर यदि त्यो काममा चाहिँ दुष्ट कुरामा सहभागी हुनुपर्छ भने त्यो काम पनि गर्नु हुँदैन. जस्तो कि रक्सी बेच्ने काम पाउनु भयो अरे, धेरै पैसा दिन्छ अरे त मलाई है, रक्सी मिसाएर चाहिँ बेच्दिनु भयो. आफूले त खाने त होइन नि, खालि रक्सी बेच्ने काम कसो लाग्छ है? एउटा विश्वासीले गर्ने काम हो त्यो, त्यसमा सहभागी, त्यसमा भनेर खराब कुरासँग सङ्गतै नगरे भने छ है. अर्को चाहिँ तपाईँले यस्तो काम पाउनुभयो, तपाईँलाई चाहिँ एउटा विशेष ड्रेस लाउनु पऱ्यो अरे. कस्तो ड्रेस भने केटी मान्छे यहाँ यहाँसम्म चाहिँ स्कर्ट लाउनु पऱ्यो अरे. यस्तै हो हाम्रो यो काममा त त्यस्तै छ भने के गर्ने अब? ओहो, आफूलाई त कमाइ चाहिएछ, फेरि राम्रो पैसा दिने अरे त्यहाँ है, के गर्ने? अब नग्नता देखाउने पहिरन लाउनु पर्ने काम हो भने त्यसमा सहभागी हुनु, किन खराब सँग सङ्गति नगर भने छ है, सहभागी हुनु हुँदैन काम त हो नि. मैले त अब म कसरी खाने होइन, प्रभुमा भरोसा गर्ने कुनै ठिक अवसरको लागि प्रभुको वचनलाई काट्ने खालको काम गर्नु हुँदैन. अन्त यस्तो काम पाउनु भयो अरे, फिल्म हल छ यतातिर, छ शिखरपटकतिर फिल्म हलमा चाहिँ एकदम एउटा मान्छे चाहिरहेछ, त्यो फिल्म देखाउने मान्छे कोही पनि नभएर तपाईँलाई नै बोलाएर है, तपाईँ एकदम सिपालु हुनुहुन्छ अरे त्यस्तो कामहरूमा भनौँ न होइन. तर अब प्रभुलाई पाउनु भयो, के गर्ने? अब दुष्ट फिल्महरू देखाउने काम मा कसरी सहभागी हुने? अनि मैले एउटा उदाहरण सुनेको थिएँ, पढेको थिएँ भनौँ. एकजना व्यक्ति प्रभुलाई चिन्न अगाडि त्यही काम गर्दो रहेछ, फिल्म हलमा चाहिँ उसले चाहिँ त्यो फिल्म देखाउँदो रहेछ होइन. तर प्रभुलाई पाएछ उसले है, अनि उसले सोच्न थाल्छ, ओहो यो काम त मैले गर्नु हुँदैन है, यो आफूलाई थाहा भइसकेछ. अनि गएर चर्चमा चाहिँ उसको एउटा अगुवालाई सोधेछ, तर अगुवा पो सांसारिक रहेछ. अनि अगुवाले भन्छ, होइन होइन ठिक छ भाइ, त्यस त्यो होइन प्रभुमा आयो राम्रो, तर काम हो नि त्यो त होइन, त्यो तिमी नै त्यसमा त होइन, त्यसमा तिमी नहेर नि अरूलाई देखाउनु भइहाल्छ नि. छ महिनाभित्रमा ऊ चाहिँ चर्च गर्न छोडिसक्यो है. खराब सङ्गतले हाम्रो चरित्र बिगार्छ हो. अनि के अरे, सांसारिक सङ्गीत छ अरे, यस्तो काम छ त्यहाँ चाहिँ, दिनभरि त्यहाँ स्पिकरबाट चाहिँ ढ्याङ ढुङढुङ आउँछ अरे त्यहाँ आवाज चाहिँ है, रक म्युजिक, पप म्युजिक, संसारिक गीत. अनि म बलियो क्रिस्चियन छु नि, मलाई थाहा छ नि त्यो राम्रो होइन, मलाई केही पनि गर्दैन. अब त्यस्तो धारणा लिने व्यक्ति छ नि, उसले वचन उल्लङ्घन गरिरहेछ, किनभने यहाँ नै भनेछ खराबसँग सङ्गत नगर है, राम्रो चरित्र पनि बिगार्छ, संसारसित एकनासी नहो. कति ठाउँमा यी कुराहरू छन्, अब यस्तो खालको काम पायो जहाँ चाहिँ अब होइन, अब आफू चाहिँ त्यहाँ अब केही हिसाब किताब गरिरहेछ, तर त्यहाँ चाहिँ अश्लील नाच देखाइरहेछ होइन. काठमाडौँमा छ क्या त्यस्तो पबहरू, डान्स काम, आफू त त्यसमा भाग लिँदैन त, आफू त खालि एउटा पैसा गर्ने मान्छे मात्र हो. तर त्यहाँ नजिकै चाहिँ त्यहाँ त्यस्तो चलिरहेछ. अब तपाईँले निर्णय गर्नुपर्छ, कति निर्णयहरू छ नि आत्मिक हुनलाई, कठिन निर्णयहरू गर्नुपर्छ. आत्मिक त्यत्तिकै बनिँदैन है, परमेश्वरको इच्छा पाउनलाई एकदम कहिलेकाहीँ मूल्य चुकाउनै पर्छ, कहिलेकाहीँ त नहुनु मूल्य चुकाउनै पर्छ, त्यस्तो आउँछ नै आउँछ. अनि तपाईँले कि त सजिलो बाटो रोज्नुहुन्छ र पतनको बाटो, कि त तपाईँ प्रभुलाई हेर्दै कठिन निर्णय भए पनि आफूलाई इन्कार गर्दै तपाईँ अघि बढ्नुहुन्छ, प्रभुले जाँच्नुहुन्छ हामीलाई. अनि अनेक होइन अविश्वासीहरूको रीति भएको त्यहाँ, अथवा पूजा फेसन होइन इत्यादि, त्यसैले परमेश्वरको इच्छा त्यस्ता कुराहरूमा छैन. त्यसैले एकदमै महत्त्वपूर्ण छ यस्तो कुराहरू. अर्को कुरा चाहिँ जस्तो कि अर्को उदाहरण हेरौँ ल है. त्यसैले अब बाइबललाई काट्ने निर्णय गर्नु भएन भनेपछि एउटा कुरा हेरौँ, खराब सङ्गतबाट अलग. दोस्रो चाहिँ वचनले यस्तो भनेको छ, एकचोटि हेरौँ त, हिब्रू 10:25 अर्को आधारभूत कुरा छ. वचन अनुसार त मण्डलीको व्यवस्था नगर्नु भनेछ है. मण्डली भन्नाले संगति, वचन शिक्षा प्रचार, विश्वासीहरूसित सँगै मिलेर प्रार्थना गर्ने, त्यसबाट चाहिँ त्यसलाई हेलचेक्राई गरेर त्यसलाई होइन व्यवस्था गर्न हुँदैन भनेछ. कहाँ भनेछ? हिब्रू 10:25. अब बहिनीहरूमध्ये एकजनाले पढिदिनुहोस् त हिब्रू 10:25.
हुँदा रहौ अनि त्यो दिन जति जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ उति नै बेसी हामी यसो गर्ने गरौँ।
हजुर है, कसै कसैको रीति भएछ, हामी एक ठाउँमा भेला हुन नछोडौँ, कोही कोहीको यो छोड्ने बानी भएको छ भन्दैछ, त्यसैले मण्डललाई व्यवस्था नगर्नु भनेछ। किन? किनभने मण्डली चाहिँ परमेश्वर घर हो भनेछ। पहिलो तिमीथि 3:15 है यहाँ लेखेको छ, तर म ढिलो भएँ भने परमेश्वरको घरमा जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी चल्नुपर्छ सो तिमीले जान। अब एउटा विश्वासीले आफ्नै बुवाको घरलाई व्यवस्था गर्ने, प्रभु येशूले त त्यसो गर्नु भएन, त्यसैले परमेश्वर घर मण्डली हो। अब कतिपय निर्णयहरू है, गलत निर्णयहरू चाहिँ कस्तो हुन्छन् भने मण्डलीबाट नै टाढा हुने खालको निर्णयहरू, मण्डलीलाई छोड्ने खालको निर्णयहरू चाहिँ गलत हुन्छ, किनभने एकै ठाउँमा भेला हुन नछोड भने। तर नयाँ ठाउँमा सर्दाखेरि त्यहाँ एउटा राम्रो मण्डली नै छैन भने एकदम गम्भीर भएर मात्र त्यो निर्णय गर्नुपर्छ, कि त त्यहाँ मण्डली सुरु गर्ने उद्देश्यले जानु पर्यो है, प्रभुको अनुग्रहले, अनि त्यस्तो खालको हुनु पनि पर्यो आफ्नो जीवन इत्यादि। त्यसैले नयाँ ठाउँमा सर्नु जहाँ राम्रो मण्डली छैन त्यो चाहिँ एकदम गलत गलत निर्णय हुन सक्छ है। दोस्रो कुरा है, त्यस्तो कामहरू रोज्न आफ्नो पेसाको लागि जसले चाहिँ हामीलाई मण्डली सभाबाट नै हामीलाई अलग राख्छ, त्यो पनि गलत हुन्छ। त्यसो गरेर चाहिँ पछि हटेको धेरै उदाहरणहरू छन्, धेरै 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 धेरै। अब यहीँ यहीँ पनि छन् है, कोही कोही व्यक्तिहरू यस्तो कामहरू गरेर छन् जो चाहिँ कामले गर्दा म आउन सकिनँ भन्छ, कामले 1 महिना 2 महिना 3 महिना कुन ठाउँमा जानु पर्यो है, अनि सङ्गति छैन है, बरु प्रभुमा भरोसा गरेर प्रभुले मलाई अरू विकल्प दिनुहुन्थ्यो कि भनेर हेर्नुपर्ने सट्टामा उनीहरू आफ्नै समझमा भर परिरहेछन्, अनि मानवीय सांसारिक निर्णयहरूलाई सल्लाहहरू मानिरहेका छन्, त्यो एकदम हानिकारक हो त्यो व्यक्तिको आत्मिक जीवनको लागि है। अनि भन्ने हो भने धेरै ठाउँमा चाहिँ मण्डली नै आउन छोड्ने व्यक्तिहरूको मुख्य एउटा कारण चाहिँ के छ भने उनीहरूले त्यस्तो खालको काम रोजे एक समय जसले गर्दा चाहिँ उनीहरू चाहिँ संगति चाहिँ कम कम हुन थाले, अनि त्यसपछि उनीहरू पछि हट्न थाले, आत्मिक रूपमा रोग्यो, अब रुचि अब बानी पनि बस्न थाले, नजाने नसुन्ने इत्यादि होइन। अनि भन्न त उनीहरूले भनेको छ मैले म कामले गर्दा आउन सकेको छैन, मानव कामले गर्दा मण्डली नआउनु चाहिँ ठिक भन्ठान्छन्, कहाँ ठिक हो र त्यो होइन है, त्यस्तो काम किन रज्यो भन्नुपर्ने हुन्छ। एकजनाले चाहिँ अब यत्रो छोटो छोटो लुगा लगाइरहेछ अरे, अनि उसले भन्छ किन यस्तो लाग्छ, होइन मेरो काम नै यस्तो छ हजुर भनिरहेछ, मेरो कामले नै यस्तो पहिरन लाउनुपर्छ, ठिक हुन्छ त के अरे, अब कामले गर्दा मैले यो सांसारिक सङ्गीत होइन हामीलाई खास त्यस्तो बहाना छैन, परमेश्वरको वचनलाई काट्ने बित्तिकै हामीले चाहिँ गलत निर्णयहरू गर्नुपर्छ। फेरि पनि भन्छु हामीले नसोचौँ कि म चाहिँ आत्मिक रूपमा बलियो छु त्यसैले त्यसले मलाई असर पार्दैन, कतिले त्यस्तो भनेछ कि मलाई म बलियो छु म होइन मलाई थाहा छ त्यो होइन म अलग बस्छु त्यो त्यति तर अब ऊ चाहिँ त्यस्तैमा नजिक पुगेको छ है सङ्गतमा पुगेको छ अनि केही समय मात्र लाग्छ होइन जब ऊ चाहिँ मण्डली सभाहरू सङ्गतिहरूबाट टाढा भएको कारण ऊ चाहिँ बिल्कुलै आउन छोड्छ भन्ने भने छ नि। एउटा विश्वासीको लागि ठ्याक्कै मिल्ने राम्रो काम चाहिँ परमेश्वरलाई थाहा छ, तपाईँको लागि के हो परमेश्वरलाई जान्नुहुन्छ मलाई थाहा छैन तर उहाँलाई जान्नु थाहा छ, अनि उहाँले भन्नुभएको छ कि उपदेश 3:5 छ है सारा दिदीले उहाँ परमप्रभुमा भरोसा राख, उहाँले डोर्याउनु हुनेछ आफ्नै समझमा भर नपर, आफ्नो सबै मार्गहरूमा उहाँलाई मान, उहाँले तिम्रो बाटोहरू सफल तुल्याउनुहुन्छ सिधा तुल्याउनुहुनेछ। त्यसैले विश्वासीको लागि ठ्याक्कै मिल्ने काम चाहिँ परमेश्वरलाई थाहा छ, तर अर्कोतिर छ नि विश्वासीलाई ठ्याक्कै मिल्ने काम चाहिँ शैतानलाई पनि थाहा छ है, भनेको हामीलाई बिगार्ने, ठ्याक्कै मिल्ने काम उसलाई पनि थाहा छ। त्यसैले यो वचन को निर्देशन अनुसार हामी चल्नै पर्छ, हामी यदि है तपाईँ आफ्नो जीवनमा चाहिँ बुद्धिमानीपूर्वक निर्णयहरू गर्न चाहनुहुन्छ भने विश्वासद्वारा जिउन भनेको चाहिँ ऊ चाहिँ अब मण्डलीबाट अलग रहने वचनको होइन कुराहरूलाई काट्ने खालको उसले पेसा अथवा सङ्घ त्यस्तो अप्नाउँछ भने चाहिँ त्यो विश्वासद्वारा जिरहेको होइन होइन है. दुईवटा हेऱ्यौँ है हामीले है, एउटा चाहिँ खराबको सङ्गत नगर्नु, अर्को चाहिँ मण्डलीको व्यवस्था गर्नु भएन. नम्बर तीन चाहिँ प्रभुले भन्नुभएको छ कि अविश्वासीहरूसँग चाहिँ बेमेल जोडी नबन. अघि नै हेऱ्यौँ दोस्रो कोरिन्थी 6:14, तर फेरि पनि यसलाई हामी दोहोऱ्याउँ. कस्तो कस्तो तरिकाले चाहिँ ल तपाईँहरूलाई नै प्रश्न है, कस्तो कस्तो तरिकाले एउटा विश्वासी चाहिँ अविश्वासीसँग बेमेल जोडी बन्न सक्छ? एउटा विश्वासीले अविश्वासीलाई विवाह गर्यो भने त्यो चाहिँ बेमेल जोडी हो. हाम्रो युवाहरूमध्ये एकजना त्यस्तो भएको छ. ऊ सङ्गति आएछ अहिले? छैन. ऊ आत्मिकमा बलियो छ? कदापि पनि छैन. विवाह. अर्को चाहिँ के हो? अर्को चाहिँ कुनै पनि व्यापार, कुनै पनि काम, आर्थिक एउटा भनौँ न एउटा काममा चाहिँ अविश्वासीसँग मिलेर पार्टनर बन्नु, त्यो पनि समस्या निम्त्याउनु. अथवा त्यस्तो अरू कुनै पनि काम हुन्छ. दुईवटा उदाहरण दियो, अरू पनि हुनसक्छ. त्यसैले कहाँ कहाँ पुर्याउँछ प्रभुको वचनलाई हामीले अवज्ञा गर्दाखेरि, बेमेल जोडी नबना काममा, विवाहमा, अन्य त्यस्तो अन्य कुरा. अब अरू कुराहरू पनि छन् होइन. अनि हामी चाहिँ दुई चारवटा हेर्दैछौँ, तिनवटा हेऱ्यौँ है, के अरे खराबको सङ्गत गर्ने खालको निर्णय, काम इत्यादि, मण्डलीको व्यवस्था गर्ने खालको, गर्न पुग्ने खालको निर्णय काम इत्यादि, अथवा बेमेल जोडी बन्ने खालको होइन काम निर्णय इत्यादि. अनि अर्को चाहिँ रोमी 16 पल्टाउँ त, हामी अन्ततिर आइपुगेका छौँ. रोमी 16 अर्को पनि छ, रोमी 16:17 हामी के पढ्छौँ भने, झुटो शिक्षासँग सङ्गति गर्नु हुँदैन. यदि हामी होइन बुद्धिमानी निर्णय गर्ने व्यक्ति हुन चाहन्छौँ भने झुटो शिक्षासित सङ्गति नगर्ने त्यो वचनलाई अवज्ञा गर्नु हुँदैन. रोमी 16:17 छ, अब हे भाइहरू म तिमीहरूलाई विन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख र तिनीहरूबाट टाढा बस है. दोस्रो युहन्ना पनि हेर्नुहोस् त, दोस्रो युहन्ना 10:11 यदि कोही तिमीहरूको आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न त त्यसलाई सलाम भन, किनकि जसले त्यसलाई सलाम भन्छ ऊ त्यसका दुष्ट कामहरूको भागी बन्छ. अब हामीले के गर्नु भने यो अनुसार त, यस अनुसार एक, हामी उनीहरूको बाइबल तालिममा सहभागी हुनु हुँदैन. झुटो शिक्षा सिकाउनेहरू है, उनीहरू साँचो विश्वासी पनि होला तर उनीहरू चाहिँ विभिन्न महत्त्वपूर्ण विषयमा झुटो शिक्षा सिकाइरहेछन्, पवित्र आत्माको बारेमा, बाइबलको बारेमा होइन, अनि चङ्गाई रे दर्शन रे होइन, तिनीहरूको बाइबल तालिममा भाग लिनु हुँदैन, नत्र भने हामीले यो तोडिरहेका हुन्छ है. रोमी 16:17 तोडिरहेका हुन्छ. अनि साथै उनीहरूको मण्डली सभामा पनि हामी भाग लिनु हुँदैन है, भाग लिनु हुँदैन. हामी चाहिँ त्यही नै आराधना गर्न होइन, ल सँगै होइन, एउटै प्रभु त हो नि भनेर प्रभुलाई हामी गर्न जाउँ हुँदैन. उनीहरूले लेखेको पुस्तकहरू ओहो सिक्न पर्ला, राम्रो होला नि यहाँ पनि है, केही न केही हामीलाई समस्या ल्याउने कुराहरू. उनीहरूको प्रचार सुन्न पनि खतरा छ वास्तवमा. मैले त्यस्तो भेटेको छु कि उनीहरूले चाहिँ विभिन्न रेडियो कार्यक्रमहरू छ, क्रिस्चियन त हो नि, बाइबल त हो नि भनेर उनीहरूले सुन्छन् है, तर उनीहरू चाहिँ अब प्रभावित हुन थाल्छ है. सङ्गीत चाहिँ नराम्रो छ तर वचन त ठिकै छ नि भन्छन् है. वास्तवमा वचन ठिक छ भनेर तपाईँले जाँच्न सक्नुपर्छ है. अनि नयाँ विश्वासीले त्यो सक्दैन है, कहाँ सक्ने र, मलाई थाहा छ, म नयाँ विश्वासी हुँदाखेरि राम्रो लाग्थ्यो तर झुटो शिक्षकलाई सुनिरहेको थिएँ मैले है, मेरो छोरीलाई बताएको थिएँ. त्यो मान्छे बुढो छ अहिले है, उसको नाम चाहिँ हारोल क्याम्पिङ हो, ऊ झुटो शिक्षक हो तर कस्तो राम्रो सिकाउँछ होइन, बाइबलबाट सिकाउँछ होइन, राम्रो छ, अलिअलि कहीँ कहीँ चाहिँ उठ्छ तर धेरै जस्तो राम्रै छ, हाम्रो जस्तै छ भन्थेँ मैले, तर ऊ झुटो शिक्षक हो पुरै. किनभने एउटा उदाहरण दिन्छु, उसले के भविष्यवाणी गरेको थियो भने मे महिनाको 21 अस्ति भर्खर चाहिँ प्रभु यीशु आउँछ भने, अब उसले त त्यो भविष्यवाणी त पहिला पनि गरेको थियो, त्यो बेला पनि आउनु भएन, अस्ति पनि गरेको थियो, अब 23 भन्दैछ. तर मैले चाहिँ नयाँ विश्वासी हुँदाखेरि ऊ राम्रो शिक्षक लाग्थ्यो, कति राम्रो स्वर छ, गम्भीर साथ, अनि प्रश्नहरू सोध्थे फोनबाट, अनि कति सजिलो साथ बाइबल पल्टाएर उसले पदहरू बताउँथ्यो। नयाँ विश्वासीहरूलाई खास छुट्याउन सक्दैन, सानो बच्चालाई चाहिँ। त्यसैले गर्दाखेरि चाहिँ उनीहरूको प्रचार सुन्नु पनि खतरा छ बस्दैन। एउटा कार्यक्रम छ नि आत्मिक यात्रा, कस्तो लाग्छ आत्मिक यात्रा? सङ्गीत त नराम्रो छ, वचन त कस्तो राम्रो छ बोल्छ नि। आउनुहोस् आउनुहोस् रेडियोको नजिक आउनुहोस्, म तपाईँकै भाइ। अब छ नि संसारले मन पराउँछ उसको प्रचार, म जहाँ पनि गए पनि गाउँहरूमा गए भने कस्तो राम्रो छ उसको चाहिँ भन्छ। अब संसारले मन पराउँछ भने केही न केही समस्या छ त्यहाँ। तपाईँले चाहिँ छुट्याउन सिक्नुपर्छ खाँटी शिक्षा, झुटो शिक्षासँग सङ्गत नगर्नु भनेको धेरै यसको प्रयोगहरू छ भन्ने हामीले लागू गर्नु। घनिष्ठ सम्बन्ध राख्नु पनि खतरा छ। अब त्यसैले हामीले यहाँ के अध्ययन गर्यो भने बुद्धिमानी निर्णय गर्न चाहिँ भनेको चाहिँ परमेश्वरको एउटा सन्तानले चाहिँ उहाँको वचन विपरीत निर्णय चाहिँ गर्नु हुँदैन। अब यस्तो दिनुभएको छ त उहाँले, मलाई थाहा थिएन भन्ने हामीलाई बहाना पनि छ नि, जान्नु पर्यो नि त त्यसको वचन, हामीले सिक्नुपर्छ। त्यसैले यहाँ अध्ययन गर्दैछु मैले पनि। तपाईँले दैनिक प्रभावकारी ढङ्गले बाइबल अध्ययन गर्ने सिक्ने चाहिँ बानी गर्नुहोस्। तपाईँलाई सुरक्षा यतिमा छ है, नत्र भने पाँच वर्षपछि तपाईँ कहाँ हुन्छ थाहा छैन है। यदि तपाईँ वचनमा हुनुहुन्न, पाँच वर्षभन्दा थोरै समयमा नै तपाईँ अर्कै दिशा लिइसकेको हुनसक्छ, जसरी कतिले लिएका छन्। यही कोठामा हुन्थ्यो उनीहरूले सुन्नेहरू। त्यसैले बाइबलको आज्ञाहरूलाई व्यवस्था गरेर चाहिँ परमेश्वरको आशिषको आशा चाहिँ गर्न सकिँदैन। कतिले चाहिँ के गर्छन् भने पहिला निर्णय गर्छन्, त्यसपछि चाहिँ प्रार्थनामा परमेश्वर मलाई आशिष दिनुहोस् यसमा भन्छ। पहिला निर्णय गर्यो अनि त्यसपछि चाहिँ परमेश्वर मलाई यसमा आशिष दिनुहोस्, त्यो ठ्याक्कै उल्टो भयो त्यो त है। पहिला त परमेश्वरको इच्छा खोज्नु पर्ने अनि वचनमा प्रार्थनामा, अनि उहाँको इच्छा यो वचन कहीँ काटेको छैन, प्रार्थनामा हामीलाई होइन हामी पर्ख्यौँ, खोज्यौँ उहाँको इच्छा, त्यसपछि हामी निश्चयमा अनि त्यसपछि निर्णय गऱ्यौँ अनि तब चाहिँ हामीले परमेश्वरको आशिष आशा गर्न सक्छौँ, निश्चय गरी माग्न पनि सक्छौँ। त्यो चाहिँ मुनासिब हो, त्यो चाहिँ उल्टो होइन। त्यसले हाम्रो योजना परमेश्वरको इच्छा अनुसार छन् भने चाहिँ हामी चाहिँ खुसी साथ निश्चय साथ अगाडि बढ्छौँ। त्यसले हामीले आज अध्ययन गरेको जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने, हामीले चारवटा कुरा हेरेको थियौँ है। भन्न सक्नुहुन्छ अब त्यो चारवटा कुराहरू, लेख्नु भएको छ भने त्यसलाई अध्ययन गर्नुहोस् है। के हुन्थ्यो कुराहरू है? त्यसपछि कुन पदमा चाहिँ आफ्नै, जसले आफ्नै हृदयमा भरोसा गर्छ ऊ चाहिँ मूर्ख हो भनेछ, कुन चाहिँ पद हो त्यो? अठाइसको स्याबास, राम्रो है। अनि किन चाहिँ त्यसो गर्नु मूर्खता हो? जसले मलाई हेर्छ उसलाई सफिया तिमी मलाई हेर्दा थियो जवाब दिनुहोस् तयार जस्तो भन्नु त। यर्मिया 17:9 किनभने हाम्रो हृदय छली छ भन्छ, मलाई त खतम पार्छ। अर्को ठाउँमा आफ्नो सबै मार्गमा उहाँलाई उहाँलाई मान, यसको माने के हो? दुईटा कुरा छन् यसको माने के हो? उहाँलाई आफ्नो सबै मार्गमा मान भने एउटा के हो? प्रार्थनाद्वारा उहाँलाई मानिन्छ उहाँलाई। अर्को चाहिँ वचनको सल्लाह लिएर उहाँलाई मानिन्छ है, एकदम ठिक। कुन पुस्तकको कुन अध्यायमा चाहिँ ज्योतिमा हिँड्ने कुराको बयान गरेको छ? एकदम ठिक, पहिले भन्दा एक अध्यायमा चाहिँ ज्योतिमा हिँड्ने कुराको बयान गरेको छ। अनि बुद्धिमानी निर्णय गर्नलाई ज्योतिमा हिँड्नु चाहिँ किन महत्त्वपूर्ण छ? उहाँसँग नै सङ्गति छैन होइन अन्धकारमा, प्रार्थना रोकिन्छ होइन, प्रार्थना छैन त्यो बेलामा। निर्णय गर्नु भनेको त अब आफ्नै मार्गको, यो त 14:14 हो क्या, त्यसको जवाब चाहिँ प्रभुको मार्गले ऊ भरिएको हुँदैन, आफ्नै मार्गले भरिएको हुन्छ। अन्धकारको बाटो भने त प्रभुको बाटो त होइन नि होइन, अन्धकारमा त्यसैले ज्योति महिना यति महत्त्वपूर्ण छ प्रियहरू, अति नै. कुन चाहिँ पदमा भनिएको छ कि शारीरिक अभिलाषाहरूले चाहिँ हाम्रो प्राणको विरुद्धमा युद्ध गर्छ, कुन चाहिँ पदले बताउँछ त्यो? कविता, पहिलो पत्रुस 2:11 एकदम ठिक है, आफ्नो लडाइँ छ। कुन पदमा चाहिँ म प्रभुमा मग्न भयो भने उहाँले मेरो हृदयको इच्छाहरू पुरा गरिदिनुहुन्छ भनेर छ, कुन चाहिँ पदले? कुन चाहिँ पद रे? भजन सङ्ग्रह 36:37:4 हो है, परम प्रभुमा मग्न हो र उहाँले तिम्रो हृदयको चाहनाहरू पुरा गरिदिनुहुनेछ। एकदम महत्त्वपूर्ण छ है, हरेक दिन वास्तवमा तपाईँ छ नि बिहान उठेपछि मेरो काम के हो, सबभन्दा पहिलो काम चाहिँ म प्रभुमा मग्न हुनुपर्छ, वचन र प्रार्थना, अनि तपाईँ प्रभुमा मग्न हुन्छ, उहाँको उद्धार, उहाँको क्रुस, उहाँको प्रेमलाई हेर्नुहोस् है, अनि अगाडि बढ्नुहोस्। कुन चाहिँ पदमा चाहिँ विश्वास, यो त एकदम सही छ, विश्वास चाहिँ वचनको सुनाइबाट आउँछ भनेर रोमी चाहिँ जसलाई रोमी 10:17 एकदम ठिक है, विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा। त्यसैले विश्वासमा बढ्न जानुहुन्छ, वचन 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 पढ्नुहोस् प्रार्थना गर्दै है, निराश नहुनुहोस् है वचन पढ्नलाई, एकदम होचिएर नम्र भएर मलाई सिकाउनुहोस् प्रभु भन्नुहोस् न, उहाँले सिकाउनुहुन्छ, त्यसो नै सिक्ने हो सबैले। यस्तो कुराहरू चाहिँ परमेश्वरको इच्छा होइन भनेर कसरी जान्न सकिन्छ? जस्तो कि हेर्नुहोस् है, सांसारिक मोज मजाको पार्टीमा जाने काम होइन, जहाँ चाहिँ अब रक्सी बेच्ने काम, नग्नता देखाउने, पहिरन लगाउने काम, दुष्ट फिल्म देखाउने, सांसारिक सङ्गीत, अश्लील नाच, अविश्वासी रीति, पूजा, फेसन, यस्तो कामहरू मा चाहिँ लाग्नु चाहिँ परमेश्वरको इच्छा होइन भन्ने हामीलाई कसरी थाहा छ? एउटै पद भन्ने पनि हुन्छ, खराब सङ्गत नगर्नु भनेर होइन। अनि त्यसपछि अरू पनि छ होइन त्यसको लागि, अनि मण्डलीको व्यवस्था नगर्नु भनेर कुन चाहिँ पदले भनेको छ? हिब्रू 10:25 एकदम ठिक, हिब्रू 10:25 एकै ठाउँमा भेला हुन नसोला। अनि मण्डली परमेश्वरको घर हो भनेर चाहिँ कुन पदमा छ? आइती पहिलो तिमथी 3:15 एकदम ठिक। अनि बाइबलको आज्ञा नमान्दै मण्डलीको व्यवस्था गर्ने व्यक्तिलाई प्राय एउटा विश्वासी कस्तो हुन्छ? हो ठिक, उपछि हट्छ, एकदम डरलाग्दो कुरा छ त्यो है। अनि बेमेल जोडी हुनुको केही उदाहरण के हुन्? ठिक, रमनाले भन्यो एउटा विश्वासीलाई अविश्वासीलाई विवाह गर्न, अर्को चाहिँ पार्टनरसिप भएर एउटा अविश्वासी एउटा विश्वासले काम गर्नु, त्यो पनि अनि अरू त्यस्तै। अब अनि फेरि यस्ता कामहरू चाहिँ परमेश्वरको इच्छा विपरीत हो भनेर कसरी थाहा हुन्छ? जस्तो कि गलत शिक्षा सिकाउने समूहको बाइबल तालिममा भाग लिनु, उनीहरूको मण्डलीमा जानु, उनीहरूको पुस्तक पढ्नु, उनीहरूको प्रचार सुन्नु, घनिष्ठ सम्बन्ध राख्नु होइन, रेडियोमा उनीहरूको कार्यक्रम सुन्नु, त्यो किन हुँदैन? हामीले ठिक रोमी 16:17 है, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनी राखेर तिनीहरूबाट टाढा बस। अघि सिकेको एउटा भजन हामी फेरि गाउँ, गोठालाले झैँ डोर्याउनुहोस् प्रभु भन्ने,
प्रभु जुटाई दिनुहोस् विश्राम स्थान, नामको प्रतिज्ञा छ।